Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. प्रभावकारी राहत र बसोबासको उचित व्यवस्था गर्न बाँके बर्दियाका बाढी पीड़ितको माग झारा टार्ने काम भइरहेको गुनासो
राष्ट्रपतिद्वारा बाढी पहिरो पीड़ितलाई बसोबासको व्यवस्था मिलाउन ठूला दलको ध्यानाकर्षण संविधान संशोधन लगायतका विषयमा पनि छलफल
बाँकेमा 32,000 मतदाता बढे सुदूरपश्चिममा 1,00,000 बढी मतदाता थपिए
र 15 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा भारतको शानदार सुरुवात मालदिप्समाथि 9-0 जित हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाहीको नमस्कार तपाईँ हामीलाई radioveri.com.np मोबाइल एप्लिकेशनको साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा बाँकी बर्दिया लगायतका पश्चिम तराईका बाढ़ी विस्थापितले बसोबासको उचित व्यवस्था गर्न माग गरेका छन् सरकारले राहत वितरण भइरहेको बताइरहेका बेला पीड़ितले भने झारा टार्ने काम मात्रै भएको भन्दै असन्तुष्टि जनाएका छन् यता गृह मन्त्रालयले बर्दियामा बाढ़ी पीड़ितका लागि 356 बण्डल त्रिपाल उपलब्ध गराएको जनाएको छ जिल्ला प्रशासन कार्यालय बर्दियाले उपलब्ध भएको त्रिपाल प्रभावित क्षेत्रहरूमा पुगिसकेको जनाएको छ क्षतिको विवरण संकलन सँगसँगै राहत वितरणको काम पनि जारी रहेको कार्यालयको भनाइ छ बर्दियामा बाढ़ी प्रभावितका लागि विभिन्न संघ संस्था तथा समूहबाट राहत संकलनको काम भइरहेको र स्थानीय तह मार्फत वितरण भइरहेको बताइएको छ
बाँकेमा विभिन्न निकायद्वारा बाढ़ी पीड़ितलाई राहत वितरण गरिएको छ पिन नेपालगंज विवेकशील साझफाटी र जलवायु संरक्षण अभियान नेपालले संयुक्त रूपमा बाँकेका पीड़ितहरूलाई राहत वितरण गरेका छन् बाँकेको राप्ती सोनारी गाउँपालिका र वडा नम्बर 6 खटनपुरमा 356 घर परिवारलाई करिब 10 दिन पुग्ने गरी सामग्री वितरण गरिएको विवेकशील साझफाटीका बाँकेका अध्यक्ष चिरञ्जीवी शर्माले बताउनुभयो राहत सामग्री कपडा चामल दाल तेल साबुन आलु मसलाहरू र पिउस जस्ता अत्यावश्यक वस्तु वितरण गरिएको छ यस्तै पिन नेपालगंजले होलिया स्वास्थ्य शिविरको आयोजना गरेको छ स्वास्थ्य शिविरमा काठमाडौँबाट स्वतस्फूर्त रूपमा आउनुभएका डाक्टर विशाल बेलवासेले स्वास्थ्य परीक्षणसँगै औषधि वितरण गर्नुभएको छ यसैबीच डुडुवा गाउँपालिका वडा नम्बर 3 विभिन्न गाउँमा राष्ट्रिय जनता पार्टी र कर्णाली विकास बैंक नेपालगंजले करिब 250 घर परिवारलाई राहत वितरण गरेका छन्
प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि निर्वाचन आयोगले तोकेको मतदाता नामावलीमा नाम दर्ताको समय हिजो सकिएको छ 1 महिना 3 दिनको अवधिमा नाम दर्ता गराउनेको संख्या उल्लेखी रहेको निर्वाचन कार्यालयले बताएका छन् बाँकीमा 32,134 नयाँ मतदाता थपिएका छन् क्षेत्रीय निर्वाचन कार्यालय बाँकेका अनुसार महिला 16,079 जना र पुरूष 16,052 जना थपिएको क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले बताउनुभयो साउन 1 गतेदेखि 15 गतेसम्म जिल्ला स्थित निर्वाचन कार्यालय र साउन 15 गतेदेखि भाद्र 3 गतेसम्म जिल्ला र सबै स्थानीय तहमा नाम दर्ता गरिएको थियो अन्तिम दिन बाँकेको जानेकी गाउँपालिकामा हिजो 713 जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको वडा सचिव गुमान सिंह नेउपानेले बताउनुभयो यस्तै स्थानीय तहको निर्वाचनपछि प्रदेश नम्बर 7 सुदूरपश्चिममा 1,00,000 बढी नयाँ मतदाता थपिएका छन् गत साउन 1 गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रम अन्तर्गत सुदूरपश्चिमका 9 जिल्लामा गरी 1,15,032 नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएका छन् निर्वाचन आयोगले शुरूआतमा साउन 1 सातादेखि मसान्तसम्म नयाँ मतदाता नामावली संकलन गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो
विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले देशले अहिले नयाँ नेतृत्वसँगै परिवर्तन चाहेको भन्दै आफूहरूले नयाँ पार्टीको स्थापना गरेको बताउनु भएको छ उहाँले प्रदेश नम्बर 6 प्रचुर सम्भावनाको खानी रहेको भन्दै पुराना दलहरूले यसको सदुपयोग गर्न नसकेकाले आफूहरू त्यो परिवर्तन बदल्न आएको दावी गर्नुभयो
यहाँ काँक्रे बिहार छैन कि यहाँ रारा दाल छैन कि यहाँ फोक्सुन्डो छैन कि यहाँ तपाईँको अनन्त ज्वाला बोकेका नाभि स्थान श्री स्थानहरू छैनन् कि यहाँ मानसरोवर जाने बाटो यो मुख पर्दैन कि यहाँ सुर्खेत जस्तो उपत्यका छैन कि यहाँ के छैन? मानसरोवर जाने प्रमुख नाका हो, कर्णाली कोरिडोर बनेपछि यहाँबाट मानसरोवरको यात्रा हुन्छ, अहिले पनि मानसरोवरको यात्रा भइराखेको छ। तर यो प्रान्त नम्बर छ नेपालको सबभन्दा धेरै विपन्नहरू बस्ने मध्येको प्रान्त पनि हो। किन यस्तो भयो? अशोचनीय स्तरमा बदलिन सक्छ भनेर सोचेकै छैन, तर यति गरिबी छ यो देशमा, यो ठाउँमा मात्रै होइन यो देशमा यति गरिबी छ, त्यो बदल्नु पर्छ भनेर आएका हौ, हामी कुनै नेता भन्न आएका होइन।
उहाँले प्रदेश नम्बर छ बहुमूल्य सामग्रीहरूको भण्डार रहेको भए पनि यसको उपयोग हुन नसक्दा यस क्षेत्रका नागरिक पछाडि परेको बताउनुभयो। संयोजक मिश्रले आफूहरू नेता बन्न नभई जनताको सेवा गर्न आएको उल्लेख गर्दै त्यसको लागि सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।
बाटो बनाउँदा अलकत्रा पनि खाएको छौँ, खोर्नै नहुने डाँडाको बालुवा पनि खाएका छौँ, हरियो राख्नुपर्ने फाँटमाथि माथि कंक्रिटको जंगल बनाइदिएका छौँ, स्कुल जस्ता तस्तै छ, हस्पिटल जस्ता तस्तै छ, हाम्रा बिए पास गरेर निस्किने छोरा छोरीको आमदानी जतिको तति नै छ। यो सिङ्गो देश हामी बदल्छौँ र हाम्रै जीवनकालमा बदल्छौँ, त्यो भनेको 15-20 वर्षको अवधिमा हामीले बदल्छौँ भनेर सुरु गरेको अभियान हो।
कार्यक्रममा सहभागीहरूले साझा पार्टीलाई सबैको साझा भएर काम थाल्न सुझाव दिएका छन्। यसैबीच विवेकशील साझा पार्टी प्रदेश नम्बर छको संयोजकमा सुर्खेतका गेहेन्द्र प्रसाद दाहाल चयन हुनुभएको छ। वीरेन्द्रनगरमा भएको प्रदेश नम्बर छको संगठन विस्तारको कार्यक्रममा दाहाललाई प्रदेश नम्बर छको जिम्मेवारी दिइएको हो। कार्यक्रममा केन्द्रीय सदस्यहरू डाक्टर दिनेश प्रसाई, रन्जु दर्शना, मुमाराम खनाल लगायतको सहभागिता रहेको छ। यसअघि प्रदेश नम्बर सातको संयोजकमा गोपी हमाल चयन भइसक्नु भएको छ। विवेकशील साझा पार्टीले प्रदेश नम्बर सातबाट प्रदेश स्तरीय संगठन विस्तार थालेको हो।
दशौं राष्ट्रिय सूचना दिवस हिजो सूचना लिने दिने विषयमा सन्देशमूलक कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना लिने दिने संस्कृतिको प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आम नागरिक र पत्रकारले समेत छिटो छरित रूपमा सूचना नपाएको र कतिपय सूचना लुकाउने प्रवृत्ति कायम रहेको गुनासो गर्दै आएका छन्। आम नागरिकले नेपालको संविधानको धारा 27 सूचनाको हकलाई प्रत्याभूत गरेको छ भने यसलाई कार्यान्वयनको लागि सूचनाको हक सम्बन्धी ऐन 2064 जारी भएको छ। यसैबीच हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटेका केही बटुवालाई तपाईँले काम परेको कार्यालयबाट छिटो छरित रूपमा सूचना पाउनु भएको छ त भनी सोधेका छौं। सुनौ उनीहरूको जवाफ आजको जनआवाजमा।
सूचना त अहिलेसम्म पाएकै छैन भने पनि भयो, फोन गर्दाखेरि पनि उहाँहरू झन् झर्किने बोकौँ झन् भनौँ न अनावश्यक कुराहरू बोल्ने गर्नुहुन्छ। कर्मचारीहरूले पनि उहाँहरूको पनि लापरवाही छ अलिकति। उहाँहरूलाई पनि सुझाव के छ भने कमसेकम फोन उठाएर यस्तो यस्तो भइरहेको छ, अब यस्तो हुन्छ, यति दिनमा आउँछ भनेर कमसेकम त्यो भन्नुभयो भने पनि हामीलाई सहज हुने थियो होला।
होइन सरकारी कार्यालयमा अब रोजगार केही छैन, अब जाने पनि काम छैन, गयो बेला अब केही भएको कुरा त आफै जानिन्छ, के अरे अब केही नभएको कुरा उहाँलाई सोधेर केही राम्रो सूचना पाइरहेको छ।
त्यस्तो अब सूचना उचना त हामीले अहिलेसम्म त थाहा छैन, थाहा पाएन है, अब त्यो नथाहा भएको कुरा किन भन्ने त्यतिकै त्यो थाहा छैन भन्नाले अहिलेसम्म हामी कुनै अफिसमा पनि गए छैनौँ, अफिसको नाम पनि थाहा छैन, हामी त नयाँ मान्छे आएको, त्यस्तो थाहा छैन हामीलाई।
सरकारी कार्यालय जान्छु हल्का फुल्का जान्छु भन्नु, किन त्यति सूचना राम्रोसँग पाइन्न भन्नुहोस्, कोही भन्नुहुन्छ कोही भन्नुहुन्न भन्नुहोस्।
राम्रै पाएको छु मैले सूचना, राम्रो पाएको छु म जाँदाखेरि।
प्रायः जस्तो अब कार्यालयमा मेरो कन्ट्याक्ट चाहिँ कम हुन्छ, गएको टाइममा त्यहाँ अफिसको समय कहिले ढिला समय लाग्न सक्छ, त कार्यालयको चाहिँ कर्मचारीको मोड परिस्थिति अनुसार हुन्छ। अब कसै कसैले त त्यस्तै आफ्नो समयलाई संचित गर्नको लागि पनि उपभोक्ताहरूलाई अवसर चाहिँ नदिएको अवस्था पनि भेटिन्छ।
मलाई कुनै ठाउँमा पनि त्यहाँ कर्मचारीहरूबाट गएर मलाई के गर्ने कसो गर्ने भन्दाखेरि राम्रो बाटो लगाउनुहुन्छ, राम्रो गर्नुहुन्छ।
भेरी खबरमा खबरको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। राष्ट्रपति विद्यादेवी भण्डारीले तराई मधेसका डुबान पहिरो व्यवस्थापिका संसदमा प्रस्तुत संशोधन तथा परराष्ट्र नीतिका विषयमा प्रमुख तीन दलका शीर्ष नेतालाई मधेस डुबान र पहिरोको बारेमा ध्यानाकर्षण गराउनु भएको छ। उहाँले डुबान तथा पहिरो क्षेत्रमा खोज उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन पीडितलाई स्थायी आवासको प्रावधान सम्बन्ध मिलाउन शीर्ष नेताहरूलाई आग्रह गर्नु भएको छ। राष्ट्रपति भण्डारीले रोगको संक्रमण फैलन नदिन र क्षतिको उचित मूल्याङ्कन गर्दै पुनर्स्थापनाका कार्यक्रम शीघ्र सञ्चालनमा ल्याउन समेत दलहरूलाई अपील गर्नु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा सत्ता साझेदार प्रमुख दुई दल नेपाली कंग्रेस र नेकपा माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेतासँगको छलफलमा राष्ट्रपति भण्डारीले यस्तो आग्रह गर्नु भएको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले तराई मधेसका डुबान पहिरो पीड़ितको खोज उद्धार तथा राहत वितरणमा सरकारले उच्च प्राथमिकता दिँदै संकटलाई समाधान गर्न सरकार लागिरहेको जानकारी राष्ट्रपति भण्डारीलाई गराउनु भएको थियो। छलफलमा प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायण काजी श्रेष्ठ तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम लगायतको सहभागिता रहेको थियो। तराई मधेसमा डुबानका कारण अहिलेसम्म 135 जनाको मृत्यु भएको छ।
सुदूरपश्चिमका पहाड़ी जिल्लामा फेरि विद्युत सेवा अवरूद्ध हुँदा उपभोक्ता मर्कामा परेका छन्। अस्तिदेखि नै डडेलधुरा लगायतका पहाड़ी जिल्लामा विद्युत सेवा अवरूद्ध भएको हो। विद्युत नहुँदा सुदूरपश्चिमका पहाड़ी जिल्लाहरू डडेलधुरा, बैतडी, डोटी र अछाम क्षेत्रका उपभोक्ता मर्कामा परेका छन्।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या 1527 पुगेको छ। फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न यसअघि छुटेकाहरूलाई साउन 1 गतेदेखि 15 गतेसम्ममा जिल्लामा र 16 गतेदेखि भदौ 3 गतेसम्ममा नगरपालिकाको कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या उत्साहजनक रहेको कम्प्युटर अपरेटर बालाराम डाङ्गीले जानकारी दिनुभयो। फोटोसहितको मतदाता नामावली दर्ता अभियान सुरु भएको अन्तिम दिनसम्म 1527 नाम दर्ता भएको छ।
डोल्पालीको मुख्य आमदानीको स्रोतको रूपमा रहेको बहुमूल्य जडीबुटी एर्सा गुम्बाको बढ्दो दोहनले जैविक विविधता लोप हुँदै गएको अनुसन्धानबाट खुलेको छ। डोल्पामा स्थापित संस्था युथ फर नेचरले एर्सा गुम्बाको अव्यवस्थित संकलनले डोल्पाली जनतालाई आर्थिक लाभभन्दा पर्यावरणमा दीर्घकालीन असर पारेको प्रतिवेदन सार्वजनिक गरेको छ। अनुसन्धानबाट बहुमूल्य जडीबुटी एर्सा गुम्बाको बढ्दो दोहनले पर्यावरण सँगसँगै एर्सा गुम्बा अस्तित्व समेत खतरामा रहेको जनाएको छ।
मध्यपश्चिमाञ्चल गजल मञ्चले आफ्नो चौथो बार साधारण सभा तथा स्रष्टा सम्मान कार्यक्रमको अवसरमा रचना वाचन कार्यक्रम पनि सम्पन्न गरेको छ। मञ्चले नेपाली गजल साहित्यमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै मध्यपश्चिम गजल सम्मान 2074 रेडियो भेरीका गीत गजल कार्यक्रम प्रस्तोता महेन्द्र चन्द महासागर र बर्दियाका स्रष्टा अञ्जुसिंह स्मारिकालाई सम्मान गरिएको छ। यस्तै मोती साधना सम्मान 2074 बाँकेका स्रष्टा महानन्द ढकाल सम्मानित हुनुभएको छ। मोती जयन्तीको सन्दर्भ पारेर गजल मञ्चले आयोजना गरेको कार्यक्रममा सुर्खेत सहित विभिन्न जिल्लाका स्रष्टाहरूले मोतीलाई सम्झेका छन्। सुनौ यस बारे थप रेडियो सामग्री।
नेपाली गजल साहित्यका जन्मदाता मोतीराम भट्टको जन्म जयन्ती आउनुभन्दा केही दिन अगाडि सुर्खेतमा जम्मा भएका स्रष्टाहरूले गजल साहित्यको विकासका लागि आफूहरू निरन्तर मोतीको सिकाएको बाटोमा रहेको भन्दै आफ्ना रचना वाचन गरेका छन्। दाङका सर्जक ऋषि शर्मा सुदामाले आफ्नो रचना मार्फत मोतीलाई सम्झनु भयो।
हिजो बन्दुक समायो आजको दालो समायो, हिजो बन्दुक समायो आजको दालो समायो, कहिले सेतो समायो कहिले कालो समायो, हिजो बन्दुक समायो आजको दालो समायो, जीवनभरिको परिश्रमको फल पाए बाबुले, जीवनभरिको परिश्रमको फल पाए बाबुले, कुसे औँसीमा छोराले कठालो समायो, कहिले सेतो समायो कहिले कालो समायो, हिजो बन्दुक समायो आज कोदालो समायो।
नेपालका राष्ट्रिय विभूति समेत रहनुभएका मोतीराम भट्टको प्रयासबाट थालनी भएको नेपालको गजल साहित्य प्रति युवाहरू निकै आकर्षित देखिन्छन्। सुर्खेतका नारी स्रष्टा निमा गुरुङ।
सोच्नै भुलेछु तिमी मेरो कसुरमा पुगौला, झन भुलेछु याद मेटाउने मजबुरमा पुगौला, हेर न यता म पछ्याउँदै यहाँसम्म आए, हेर न यता म पछ्याउँदै यहाँ समाए, के थाहा मलाई तिमी सुदूरमा पुगौला, के थाहा मलाई तिमी सुदूरमा पुगौला, सोच्नै भुलेछु तिमी मेरो कसुरमा पुगौला।
कार्यक्रममा कोहलपुर बाँकेका स्रष्टा बद्री ढकालले आफ्नो कविता यसरी प्रस्तुत गर्नुभयो।
देख्छु झलझली गाउँले जीवनमा बिर्सन्न कहिल्यै पनि, देख्छु झलझली गाउँले जीवनमा बिर्सन्न कहिल्यै पनि, मेरो गाउँ जहाँ छ डुल्छ मन त्यो त्यही पुग्छ जहिले पनि,
पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेका अध्यक्ष महानन्द ढकाल मोतीराम भट्टले नेपाली गजल साहित्यमा पुर्याएको योगदानलाई यसरी सम्झनुहुन्छ।
छोटो समयमा उहाँले जुन योगदान दिनुभयो त्यो नेपाली गजल साहित्यमा विशेष गरी गजलमा उहाँले दिनुभएको योगदानको बावजुद अहिले थुप्रै गजलकारहरू जन्मनु भएको छ देशमा। पछिल्लो समयमा आएर गजलमा परिवर्तन आयो, विषय सन्दर्भ समसामयिकता र देश जनता सबैको बारेमा गजल बोल्न थाल्यो, गजल लेख्न थाल्यो। त्यस पछाडि गजलले निकै फड्को मारेको छ र यो गजल फड्को मार्नुको एउटा श्रेय मोतीराम भट्टलाई नै जान्छ। उहाँबाट नै यो गजल सुरुवात भएको हुनाले गजल लेख्नेहरूले मात्रै होइन कि साहित्य लेख्नेहरूले पनि हामी सबैले चाहिँ मोतीराम भट्टलाई सम्झेको अवस्था छ।
बर्दियाबाट सुर्खेत आउनुभएका स्रष्टा अञ्जु सिंह स्मारिकाले आफ्नो रचना यसरी प्रस्तुत गर्नुभयो।
हट्दैन कति पनि नजर सुरु सुरुमा अनि झुकिरहन्छ अधर सुरु सुरुमा, अनि झुकिरहन्छ अधर सुरु सुरुमा, गल्ती देखिन्न कमजोरी लुकाइन्छ, अचम्मको हुन्छ रहर सुरु सुरुमा।
भेरी खबरमा खबरको क्रम अझै जारी नै छ, अहिलेलाई भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। बाजुराको हिमाली गाउँपालिका वडा नम्बर एक नेटामा अविरल वर्षाका कारण पहिरोले घर बगाएको छ। वर्षासँगैको पहिरोले नेटा गाउँमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्। पहिरोले स्थानीय रत्नलाल थापा र धर्मलाल थापाको घर बगाएको छ। पहिरोले घर बगाएपछि थापा परिवारको बिचल्ली भएको छ। पहिरोले घर बगाउँदा करिब 4 लाख बढेको क्षति भएको वडा नम्बर एकका वडा अध्यक्ष बलचन्द्र थापाले बताउनुभयो। पहिरोले नेटामा खानेपानी अवरुद्ध भएसँगै खानेपानीको समस्या भएको छ। पहिरोले कृषकले लगाएको धान मकै कोदो लगायतका बालीमा समेत क्षति पुर्याएको छ।
असारको दोस्रो हप्ताबाट बिग्रिएको बाजुरा सदरमुकामसम्मको सड़क नबन्दा यात्रुलाई शास्ति भएको छ। व्यापारिक केन्द्र कोल्टीसम्मको सड़क पनि बन्द रहेको स्थानीयले गुनासो गरेका छन्। अछामको साफे बगरबाट सदरमुकाम मार्तडीसम्मको 57 किलोमिटर, सदरमुकाम मार्तडीबाट कोल्टीसम्मको 44 किलोमिटर सड़क वर्षाले ठाउँ ठाउँमा भत्काउँदा गाड़ी सञ्चालन हुन सकेका छैनन्। बार्जुगाडसम्मको सड़कमा ठूला गाड़ीहरू सञ्चालन भए पनि त्यसभन्दा अगाडि भने ठूला गाड़ीहरू चल्न नसकेका हुन्।
भेरी खबरमा अब एउटा विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक सल्लाहकार टिमका प्रमुख स्टिभ बेननलाई बर्खास्त गर्नुभएको छ। राष्ट्रपति कार्यालय व्हाइट हाउसका प्रेस सचिव सारा हकबी सान्डर्सले प्रमुख रणनीतिक सल्लाहकार बेननलाई राष्ट्रपतिले बर्खास्त गरेको पुष्टि गर्नुभएको छ। बेननले राष्ट्रपति डोनाल्ड ट्रम्पका महत्वपूर्ण सहयोगका रूपमा रहँदै आउनु भएको छ। चुनावी अभियानमा ट्रम्पको सहयोगीका रूपमा रहँदै आएका बेननले ट्रम्पका पछिल्ला केही नियुक्तिमा असन्तोष जनाउँदै आएको र यसले गर्दा उहाँ बर्खास्त भएको बताइएको छ।
भेरी खबरमा अब लागौं खेल खबरतिर। एएफसी एसियन कप छनौट प्रतियोगिताको तयारीका लागि जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तिम मैत्रीपूर्ण खेलमा 4-2 पराजित भएको छ। भिसेल कोपको 18 वर्ष मुनिको टोलीसँग भएको अन्तिम मैत्रीपूर्ण खेलमा नेपालले हार बेहोरेको हो। नेपालले खेलको पहिलो हाफमा 1 गोल खाएको थियो। दोस्रो हाफमा नेपालका लागि भरत खवास र विमल घरतीमगर एकले एक एक गोल गरे पनि जापानी क्लब भिसेल कोपले दोस्रो हाफमा 3 गोल गरेको थियो। 8 दिने जापान भ्रमणमा रहेको नेपाली टोलीले पहिलो खेल गाम्बा ओकासँग 1-1 बराबरीमा खेलेको थियो। जापान भ्रमणमा रहेको नेपाली टोलीले एक मात्र जित हासिल गरेको छ।
भारतले येन्फा कम्प्लेक्स 7-2 ललितपुरमा जारी 15 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा शानदार शुरूआत गरेको छ। सम बीको पहिलो खेलमा भारतले मालदिप्सलाई 9-0 फराकिलो अन्तरले पराजित गरेको हो। नेपाल भारत र मालदिप्स रहेको सम बीमा छ भने सम ईमा बंगलादेश श्रीलंका र भूटान रहेका छन्। नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले नेपाल घरेलु मैदानको फाइदा उपाधि जित्ने दाउमा रहेको बताउनु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई 4-0 हराउँदै विजय शुरूआत गरेको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रभावकारी राहत र बसोबासको उचित व्यवस्था गर्न बाँकी बर्दियाका बाढी पीड़ितको माग झारा टार्ने काम भइरहेको गुनासो।
राष्ट्रपतिद्वारा बाढी पहिरो पीड़ितलाई बसोबासको व्यवस्था मिलाउन ठूला दलको ध्यानाकर्षण, संविधान संशोधन लगायतका विषयमा पनि छलफल।
बाँकेमा 32,000 मतदाता बढे, सुदूरपश्चिममा 1,00,000 बढी मतदाता थपिए।
र 15 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा भारतको शानदार शुरूआत, मालदिप्समाथि 9-0 जित। अवस्थ अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा फेरि पनि हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलो रावत र राजेन्द्र शाही बिदा हुन्छौ। ताजा ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो भेरी एफएम। नमस्कार।